आजकल मिलते हुए लोग अक्सर एक बात करते हैं, कोई मुख्तसर सी नसीहत कर दें। पूरा एक घंटे का बयान सुनेंगे और जब रुख्सत होते हुए मुसाफा करेंगे तो फिर पूछेंगे कि हजरत कोई मुख्तसर सी नसीहत कर दें। तो वो असल में चाहते हैं कि कोई कैप्सूल हो जो हमें पिला दिया जाए और हमारे दिल में अल्लाह की मोहब्बत पैदा हो जाए, हमें तज़किया नफ्स नसीब हो जाए, तस्वीर कल्ब हासिल हो जाए। मदम रहमतुल्लाह के एक बुजुर्ग थे, ये बलख के बादशाह थे, शहाना जिंदगी थी लेकिन दिल की ये तमन्ना थी कि मैं अल्लाह का वली बन जाऊं। जाहिरी तौर पर शाहाना जिंदगी गुजारते थे, दिल की तमन्ना थी कि मैं अल्लाह का वली बन जाऊं। सोचते रहते थे कि मैं वली कैसे बनूं, कैसे बनूं। एक दफा रात को सो गए थे, इनको अचानक ऐसे महसूस हुआ जैसे छत पे कोई चल रहा है। तो ये बाहर निकले और बाहर निकल के इन्होंने ऊंची आवाज से कहा, अरे कौन हो? तो एक आवाज आई कि मैं तुम्हारा दोस्त हूं। इन्होंने पूछा कि क्या कर रहे हो? तो आवाज आई कि मैं अपना ऊंट तलाश कर रहा हूं। बड़े हैरान हुए, रात के वक्त बादशाह के महल की छत पर ऊंट का ढूंढना इनको अजीब सा लगा। तो कहने लगे कि ये कितनी अजीब बात है कि तुम मेरे महल की छत पे ऊंट तलाश कर रहे हो। तो आवाज आई, ये इतनी अजीब बात नहीं है, अजीब बात तो ये है कि तुम इस शाहाना जिंदगी में रहते हुए अल्लाह को तलाश कर रहे हो। ऊपर देखा तो कोई नहीं था, समझ गए कि इसका मतलब है कि मुझे अपने इस अंदाज को छोड़ना होगा, जिंदगी में कुछ न कुछ तब्दीली पैदा करनी पड़ेगी। अल्लाह ताला की शान देखिए, वाकयात भी जब होने लगते हैं तो एक से बढ़ के एक। दो चार दिन बाद की बात है, सोने के लिए ये अपने कमरे में जब आए रात को, तो उस वक्त बादशाह के लिए जब बिस्तर बिछता था तो उसके दोनों साइडों पे फूल रखे जाते थे। इसको फूलों की सेज कहा जाता था कि दाएं करवट ले तो भी फूलों की खुशबू, बाएं करवट ले फिर भी फूलों की खुशबू। क्योंकि आजकल की तो खुशबुएं थी नहीं, रूम फ्रेशनर वगैरह वगैरह। तो वो इनकी फूलों की सेज जो महल में काम करने वाली बच्चियां लड़कियां थी वो बनाया करती थी। अल्लाह ताला की शान के उसने हुआ क्या कि जिस लड़की ने फूलों की सेज बनाई उसके जहन में ख्याल आया कि मैं देखूं तो कैसी लगती है। अब ये देखने के लिए वो जो बिस्तर पर लेटी तो वो थकी हुई थी तो उसे नींद आ गई। जब ये सोने के लिए अपने कमरे में आए और इन्होंने अपने बिस्तर पे एक नौकरानी को लेटे हुए देखा तो बड़ा गुस्सा आया कि इस नौकरानी की जरूरत, ये मेरे बिस्तर पे लेटे। इन्होंने तो गुस्से में उसके बाल खींचे और उसको जो खड़ा किया तो दो थप्पड़ लगाए उसके। वो तो हड़बड़ा के उठी, तो पहले तो रोई मगर फिर चुप कर गई। तो इनको महसूस हुआ कि भाई ये मारा तो खूब है मैंने मगर ये जल्दी चुप कर गई है, तो वजह क्या है? तो इन्होंने उससे पूछा कि बता तो रोई क्यों? उसने कहा रोई तो इसलिए कि आपने मुझे थप्पड़ मारा, दर्द हुई। अच्छा ये बता तू जल्दी चुप क्यों हो गई? तो उसने आगे से अजीब बात कही, वो कहने लगी कि मुझे एक बात ख्याल आ गई थी उसकी वजह से जल्दी चुप हो गई। क्या ख्याल में बात आ गई थी? तो कहने लगी कि मुझे ये ख्याल आया कि मैं इस बिस्तर के ऊपर इतनी थोड़ी देर के लिए सोई हूँ और मुझे इतनी सजा मिली है, आप तो रोजाना इसके ऊपर सोते हैं, पता नहीं क्यामत के दिन आपका क्या बनेगा। अब जब ये बात इन्होंने सुनी तो वो तो नौकरानी चली गई, लेकिन इनकी नींद उड़ गई। फिर सारी रात नींद नहीं आई कि या अल्लाह, मैं इतनी नाज नेमतों में जो पल रहा हूँ, खजाने के मुंह खुले हुए हैं, तो मुझे भी तो आखिर हिसाब देना है। तो पहला एक वाकया हो चुका था, दूसरा वाकया ये हो गया। सुबह उठे, दरबार लगाया, मगर तबीयत में जरा गम है, उदासी है। दरबार के अंदर बैठे हुए थे कि एक नौजवान दरबार में दाखिल हुआ और उसने परवाह ही न की किसी बंदे की, सीधा इनके तख्त के पास आ गया, पहुंच गया। ये बड़े हैरान के भाई, जो लोग आते हैं वो खड़े होके फर्शी सलाम करते हैं, बादब बा मुलाजा बा नजी हैं, ऐसे अल्फाज कहते हैं, तब आते हैं आगे। और ये नौजवान है जिसने किसी का लिहाज ही नहीं किया और सीधा मेरे पास आ गया। तो जब वो इनके तख्त के करीब आया तो इन्होंने उससे कहा कि तुम्हें पता है तुम कहाँ आए हो? तो वो नौजवान कहते हैं, जी हाँ। पूछते हैं, कहाँ आए हो? कहता है, मैं एक मुसाफिर खाने में। बड़ा गुस्सा आया, मेरा दरबार और ये कहता है मुसाफिर खाना। उससे पूछा, भाई ये तो मेरा दरबार है। उसने कहा, बादशाह सलामत, आपसे पहले यहाँ कौन था? कि मेरे वालिद। उनसे पहले कौन था? उनके वालिद। उनसे पहले कौन था? उनके वालिद। कहने लगा कि बादशाह सलामत मुसाफिर खाना भी तो इसी को कहते हैं। एक आए आराम करे चला जाए, फिर दूसरा आए आराम करे चला जाए, पहले चले गए, अब आपकी बारी है, आप चले जाएंगे तो ये जगह किसी और के इस्तेमाल में होगी। बस ये कह के वो तो निकल गया, लेकिन दिल के ऊपर एक तीसरी चोट लगा गया। अब इन्होंने फैसला कर लिया कि जब ये है ही मुसाफिर खाना, तो क्यों ना सबसे पहले मैं अल्लाह ताला का नेक बंदा बनूं, इल्म हासिल करूं, अल्लाह की दोस्ती हासिल करूं। चुनाचे ये अपने दरबार से निकले। वजीर को इन्होंने कहा कि चलो चलते हैं शिकार के लिए। तो वजीर ने कई घोड़े तैयार किए, लोग तैयार किए। उस जमाने में बादशाह जब निकलते थे तो उनके साथ फिर एक पलटून निकलती थी। ये सब निकले हिरन का शिकार खेलने के लिए। चुनाचे इनको जंगल में एक हिरन नजर आया, सबने घोड़े दौड़ा दिए। हिरन कोई ज्यादा ही तेज निकला, वो दौड़ता गया तो ये उसके पीछे घोड़ा दौड़ाते गए। अल्लाह की शान के लोग तो थोड़ी दूर दौड़े फिर खड़े हो गए, लेकिन बादशाह सलामत पीछे भागते ही रहे। हत्ता कि ये इतना दूर भागे कि पिछले सब लोगों से ये अलहदा हो गए। जब अलहदा हो गए तो उस वक्त अल्लाह ताला की तरफ से एक करामत जाहिर हुई, एक ऐसा वाकया जाहिर हुआ जिसको कहते हैं खिलाफ आदत, आम मामूल से हट के। और वो क्या था कि हिरन जो है वो इनकी तरफ मुतवज्जे हुआ और कहने लगा कि जनाब, आप तो मेरे शिकार की जो है फिक्र में हैं, अब मुझे तो आपके शिकार के लिए भेजा गया है। आप मेरे शिकार की फिक्र में हैं और मुझे तो आपके शिकार में भेजा गया है, आप बताएं वक्त कब आएगा आपके बदलने का। बस जब ये आवाज इन्होंने सुनी तो इनको कैफियत ऐसे हो गई जैसे हर चीज अल्लाह का जिक्र कर रही है। इनको दरख्तों के पत्तों से अल्लाह अल्लाह की आवाजें, हर चीज से अल्लाह अल्लाह की आवाजें। अब हालत बदल गई, कहने लगे बस अब मैंने फकीराना जिंदगी अख्तियार कर ली। चुनाचे इनको रास्ते में ना एक बकरियां चराने वाला मिला। इन्होंने उससे कहा कि भाई मेरा घोड़ा ले लो और मुझे अपना रेवड़ दे दो बकरियों का। उसने कहा ठीक है। इन्होंने अपना ताज और अपना लिबास और अपना घोड़ा सब उसको दिया और उसका रेवड़ खुद लेके चलाने लगे। वहां से ये एक इलाके में पहुंचे जो उलमा का शहर कहा जाता था। اس علواء کے شہر میں جا کر انہوں نے زندگی گزاری اور علم حاصل کرنا شروع کیا، مجاہدہ کیا، حتیٰ کہ اللہ رب العزت نے ان کو بڑے اولیاء میں شامل فرما لیا. ابراہیم اعظم رحمت اللہ بڑے اولیاء میں سے گزرے ہیں. ان کے بڑے عجیب و غریب واقعات ہیں. ایک واقعہ تو یہ ہے کہ انہوں نے حج کا ارادہ کیا، چونکہ حج کا سفر ہے نا، تو اس مناسبت سے یہ واقعہ ذہن میں آیا جو اب سنانا چاہتا ہوں، اور یہ سنا کے بعد مکمل کر دوں گا تقریر، تو اتنی بڑی کرنے کی اس وقت ضرورت نہیں. تو اس واقعے کو سنانے کے لیے میں نے تھوڑی سی تمہید آپ کو سنا دی کہ یہ واقعہ جس کا ہے وہ کون تھا، وہ وقت کا بادشاہ تھا. اب یہ حج کے لیے جب چلے تو عجیب ان کے دل میں خیال آیا، یہ ایک قدم اٹھاتے مصلی بچھا کے دو رکعت نفل پڑھتے، پھر قدم اٹھاتے پھر مصلی بچھا کے دو رکعت نفل پڑھتے، کہ میں اللہ کے گھر کی زیارت کے لیے جا رہا ہوں، میں اپنے ہر ہر قدم کے اوپر دو رکعت سجدہ کرتا رہا ہوں. اڑھائی سال میں یہ اپنے اس ملک سے بیت اللہ شریف پہنچے، اڑھائی سال لگے دن رات سفر کرتے کرتے، اور ہر ہر قدم پہ دو دو رکعت پڑھتے پڑھتے اڑھائی سال میں پہنچے. وہاں جا کر انہوں نے عمرہ کیا، مقام ابراہیم پہ نفل پڑھے، اور پھر ہاتھ اٹھا کے دعا مانگی، اللہ لوگ تو پیدل چل کے تیرے گھر کی زیارت کے لیے آتے ہیں، اور میں تو پلکوں کے بل چل کے تیرے گھر کی زیارت کے لیے حاضر ہوا. اب اس سے اندازہ لگائیے کہ اللہ کے چاہنے والے کیسے کیسے گزرے ہیں، کہ جنہوں نے اللہ کے گھر کی زیارت کے لیے پلکوں کے بل چل کے سفر کیا، ہر ہر قدم پہ جو سجدے کیے، تو یوں کہہ دیجئے نا کہ پلکوں کے بل سفر کیا. اب سوچئے کہ وہ لوگ بھی تھے جو پلکوں کے بل چل کے اللہ کے گھر کا دیدار کرتے تھے، اور آج ہمارے لیے تو اللہ نے کتنی آسانیاں کر دی. یہاں تو اللہ کی شان کے ہر سہولت موجود ہوتی ہے، اور اتنی سہولتوں کے ساتھ انسان اللہ کے گھر کا دیدار کرتا ہے. اس لیے اگر اللہ رب العزت کسی کو وسائل عطا کریں تو اس کو چاہیے کہ وہ اللہ تعالی کے گھر کا دیدار ضرور کرے. یہ حج کا ایک فرض ہے جو زندگی میں ایک مرتبہ فرض ہے، اور اس کی طرف یہاں کے رہنے والے لوگ اتنا دھیان نہیں کرتے، حالانکہ وہ صاحب استطاعت ہوتے ہیں. انہیں چاہیے کہ علماء کے پاس بیٹھیں اور اپنی حالت کیفیت بتائیں، تاکہ علماء ان کو بتائیں کہ ان کے اوپر فرض ہوتا ہے یا نہیں ہوتا. کیونکہ ان علاقے کے لوگوں میں اکثریت ایسی ہے کہ جن پر حج فرض ہے، اکثریت ایسی ہے. مگر زندگیاں گزر جاتی ہیں، حج کی توفیق نہیں ہوتی. اور قرآن مجید کی جو آیت ہے نا، وَمَن كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِينَ، اس آیت کی تفسیر میں یہ لکھا ہے کہ جس بندے پر حج فرض ہوا اور اس نے نہیں کیا باوجود استطاعت کے، قیامت کے دن اللہ کے سامنے اس حال میں کھڑا ہوگا کہ اس کی پیشانی پر کافر کا لفظ لکھا ہوا ہوگا. چونکہ قرآن پاک میں آ گیا نا ومن کفرا، کہ جس بندے نے فرض ہونے کے باوجود حج نہ کیا، اور ایک حدیث پاک میں آتا ہے کہ جس پر حج فرض ہو اور وہ نہ کرے، نبی اسلام نے فرمایا مجھے اس بات کی کوئی پرواہ نہیں وہ یہودی ہو کر مرے یا نصرانی ہو کر مرے. تو اس لیے یہ فرض ایسا ہے کہ اس فرض کو ادا کرنے کے لیے کوشش کرنی چاہیے. کئی لوگوں کے حالات کچھ دور میں بہت اچھے ہوتے ہیں اور حج ان پر فرض ہو جاتی ہے مگر نہیں کرتے، بعد میں ان کے حالات پتلے ہو جاتے ہیں، کہتے ہیں جی اب تو ہم حج کر نہیں سکتے. فقہا نے لکھا کہ چونکہ حج فرض ہو چکا، اب قرض لے کے بھی ان کو کرنا ہوگا تو ان کو کرنا پڑے گا. کیوں نہیں کیا اس وقت میں جب ان کے پاس وسائل تھے؟ تو اس لیے اس فرض کے بارے میں فکر مند ہونا چاہیے، اور جن پر فرض ہے ان کو چاہیے کہ وہ ضرور سفر کریں. حتیٰ کہ فقہا نے لکھا کہ جس پر حج فرض ہو چکا اور وقتی طور پر پیسے نہیں، उस बंदे को अगर अपने घर के बर्तन बेचकर भी जाना पड़े तो उसको बेचने चाहिए, ये ऐसा फर्ज है। और बाकी फर्ज तो भाई जिंदगी में अदा होते रहते हैं, नमाज एक कजा हुई चलो दूसरे वक्त में अदा से ही, लेकिन ये तो फर्ज है ही जिंदगी में एक ही मरतबा, इसलिए इसकी अहमियत बहुत ज्यादा। तो आजकल जो के अय्याम हज हैं, अशहरुम मालूमात, अल हज अशहरुम मालूमात, तो ये हज का जो मौसम होता है ना, ईद उल फितर की नमाज पढ़ने के साथ शुरू हो जाता है। अगर कोई बंदा चाहे कि मैं हज का एहराम बांधूं, तो वो दो शवाल से एहराम बांध सकता है, हज की नीयत से उसका एहराम बंध जाएगा। तो हम तो अब ज़िलक़ादा में और ज्यादा करीब हैं, इसलिए अय्याम हज होने की वजह से ये एक बात मैंने आपके सामने रखी कि भाई जिन पर अल्लाह रब्बुल इज्जत ने हज फर्ज किया, उनको चाहिए कि वो कोशिश करें इस फर्ज को पूरा करने की, इसलिए कि अगर नहीं करेंगे तो ऐसा ना हो कि मरते वक्त ईमान से महरूम होना पड़े। हदीस पाक में आता है कितने लोग ऐसे होंगे, सारी जिंदगी मुसलमानों की फहरिस्त में रहेंगे, मौत के वक्त उनका नाम मुसलमानों की फहरिस्त से निकाल दिया जाएगा। ये कौन होंगे? ये वही लोग होंगे जिनके बारे में नबी ने शान फरमाया कि मुझे इसकी कोई परवाह नहीं, वो यहूदी होके मरे या नसरानी होके मरे। और वैसे भी हज के ऊपर अल्लाह ताला की रहमतें होती हैं। नबी अलैहिस्सलाम को खिदमत में एक आदमी ने कहा कि अल्लाह के नबी मेरे रिज्क मेरे हालात अच्छे नहीं है, नबी शान फरमाया हज जरूर उम्रे कर। तो हदीस पाक में ये बतलाया गया कि जो आदमी कसरत से हज करे और उम्रे करे, अल्लाह ताला उसके रिज्क में बरकत अता फरमा देते हैं। अब हम डरते हैं कि जी पैसे नहीं, हम क्या करें, हालांकि बात उलट है कि जो हज और उम्रा करेगा बजाय पैसे घटने के अल्लाह ताला उसके पैसे बढ़ाएंगे। इसलिए जो एक हज कर आता है और मकबूल हज कर आता है उसकी पहचान होती है, अल्लाह ताला उसके लिए फिर वसाइल और खोल देता है। लोग कहते हैं पता नहीं जी हर साल कैसे हज कर लेते हैं, तो भाई असल में वो जो पहला हज उन्होंने किया वो कबूल हज था, उसकी बरकत से अल्लाह ने इनके लिए दरवाजे खोल दिए। इस दौर में आजकल बिलखसूस जिनके वसाइल नहीं वो भी अल्लाह से दुआएं मांगे नमाजों के बाद, और जिनके वसाइल हैं वो तैयारियां करें जाने की, क्या मालूम जिंदगी की मोहलत कब तक है। अल्लाह ताला हमें बार बार अपने घर का दीदार नसीब फरमा दे और अपने उस दर की हाजिरी और अपने महबूब के दर की हाजिरी की तौफीक नसीब फरमाए। थोड़ी देर के लिए मुराकबे बजाइए, आंखों को बंद कर लीजिए, सर पे झुका लीजिए, दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह ताला की याद में डूब जाइए। इंसान जब अपने अंदर झांकता है उसे अपनी असल तस्वीर नजर आती है। अपने मन के दरीचे को खोलिए, अपनी असल तस्वीर को देखिए। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد، ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، يا الله هم آپكي آج مسكين بندے ہیں، ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہماری عیبوں کی پردہ پوشی فرما، اللہ ہماری نگاہوں کو پاک فرما، ہمارے دلوں کو صاف فرما، ہمارے سینوں کو اپنی محبت سے لبریز فرما، اپنے عشق کی آتش ہمارے سینوں میں پیدا فرما، ہمارے آنگنگ سے اپنے ذکر کو جاری فرما، روئے روئے سے اپنے ذکر کو جاری فرما، ہماری ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما، اے اللہ ہمارے رزق میں برکتیں عطا فرما، علم میں برکتیں عطا فرما، عمل میں برکتیں عطا فرما، ہمارے کاموں میں برکتیں عطا فرما، قدم قدم اپنی برکتیں شامل حال فرما، اللہ ہمیں برے دن سے محفوظ فرما، بری رات سے محفوظ فرما، برے کاموں سے محفوظ فرما، اللہ ہمیں برے انجام سے محفوظ فرما، ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما، عزت ملنے کے بعد ذلت سے محفوظ فرما، اے اللہ ہمارے ساتھ درگزر کا معاملہ فرما، رب کریم جو گناہ ہم نے دن میں کیے معاف فرما، جو راتوں میں کیے معاف فرما، جو محفل میں کیے معاف فرما، جو تنہائیوں میں کیے معاف فرما، جو ارادے سے کیے معاف فرما، جو بنا ارادے کے ہوئے وہ بھی معاف فرما، اے اللہ ہمارے ساتھ درگزر کا معاملہ فرما، رب کریم ہم سب کو اپنے گھر کا دیدار نصیب فرما، اللہ ہمیں بار بار اپنے گھر کا دیدار عطا فرما، اللہ وہ آپ کے کیسے خوش نصیب بندے ہوتے ہیں، احرام باندھ کے نکلتے ہیں، لبیک اللہم لبیک پڑھتے ہیں، اللہ کو غلاف کعبہ کو پکڑ کے بوسے دیتا ہے، اللہ کو حجر اسود کو بوسے دیتا ہے، کوئی مقام ابراہیم پہ سجدے کرتا ہے، اللہ ہمیں بھی اپنے ان پسندیدہ بندوں میں شامل فرما، اپنے محبوب کے در کی حاضری بار بار نصیب فرما، رب کریم ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، اے اللہ ضائب خانہ نے جس محبت کے ساتھ یہاں آنے کی دعوت دی اس کے بدلے ان کو اپنی سچی محبت نصیب فرما، ان کے گھر میں برکتیں عطا فرما، ان کے رزق میں برکتیں عطا فرما، ان کے کاموں میں برکتیں عطا فرما، اے اللہ انہیں پرسکون زندگی نصیب فرما، قابل رشک کامیاب زندگی نصیب فرما، اے اللہ ان کو اولادوں کی خوشیاں نصیب فرما، اے اللہ اولاد کے غموں سے محفوظ فرما، اولاد کے دکھوں سے محفوظ فرما، اولاد کی پریشانیوں سے محفوظ فرما، اے اللہ ان کے اولادوں کے مستقبل کو اچھا فرما، اے اللہ جو بچے پڑھنے والے ہیں ان کی قوت حافظہ کو اچھا فرما، اے اللہ جو جوان بچے بچیاں ہیں ان کے مستقبل کو روشن فرما، ماں باپ کے لیے ان کے فرض ادا کرنے آسان فرما، اے اللہ جو بچہ ان کا قرآن مجید کا حافظ بن رہا ہے، اللہ اس بچے کی حفاظت فرما، اس کی قوت حافظہ کو اچھا فرما، اس کی اچھی تربیت فرما، اس بچے کو ماں باپ کی آنکھوں کی ٹھنڈک بنا اور ماں باپ کی اس قربانی کو قبول فرما، اور اس کے بدلے ان کو قیامت کے دن سر پہ تاج عطا فرما، نور کے منبر نصیب فرما، اپنا قرب عطا فرما، اے اللہ گھر میں جتنے بھی لوگ ہیں ان کو نیکی تقوی پر ایک دوسرے کا معاون بنا، نیکی والی زندگی نصیب فرما، اے اللہ ہم جتنے مرد ہیں یا عورتیں ہیں ہاتھ اٹھائے بیٹھے ہیں، اللہ ہم سب کو اپنا قرب عطا فرما، ہم سب کو اپنا قرب عطا فرما، میرے مولا ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، دل کی جو بھی نیک تمنائیں ہیں اللہ سب کی نیک تمناؤں کو پورا فرما، میرے مالک جو مانگا ہمیں وہ بھی عطا فرما، جو مانگنا چاہیے تھا ہم نہیں مانگ سکے اللہ ہمیں وہ بھی عطا فرما، اے اللہ آپ سے نبی صلی اللہ علیہ وسلم نے جو خیریں مانگی وہ سب خیریں ہمیں بھی نصیب فرما، اور جن شرور سے پناہ مانگی ہمیں بھی پناہ عطا فرما، اے اللہ امت مسلمہ کو عزت رفتہ نصیب فرما، اے اللہ دنیا میں جہاں جہاں مسلمان پریشان ہیں سب کی پریشانیوں کو دور فرما، اے مالک ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔